नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं प्रविधिमा शंकर भण्डारी सँगै यशोदा अधिकारी र म निर्मला ठकुराठी। आज मिति 2078 साल भदौ महिनाको बिहिबार 24 गते, तदनुसार 2021 सेप्टेम्बर 9 तारीक, नेपाल सम्वत 1141। एमसीसी झन जटिल, यो शीर्षक हो नयाँ पत्रिकाको मुख्य समाचारको। आजका अधिकांश पत्र पत्रिकाले यसै प्रसंगलाई प्रमुख समाचारका साथ अग्रपृष्ठमा छापेका छन्। सरकारले सोधेका 11 मुख्य र सहायक प्रश्नको एमसीसीले लिखित जवाफ दिँदै स्पष्ट पारेको छ, तर संशोधन गर्न नसकिने अडान राखेर संसदबाट अनुमोदन गर्न थप जटिल बनाएको छ। एमसीसीले नेपाल सरकारसँग 4 वर्ष अगाडि भएको सम्झौता अहिले संशोधन गर्न नसकिने स्पष्ट पारेको छ। सत्ता गठबन्धनमा रहेका 4 दल परिमार्जन सहित संसदबाट अनुमोदनको पक्षमा रहेका बेला एमसीसीले संशोधन गर्न नसकिने बताएपछि यो विषय थप जटिल बनेको छ। अर्थ मन्त्रालयले शुक्रबार एमसीसीलाई पत्र लेख्दै राजनीतिक र नागरिक स्तरमा उठेका प्रश्नबारे स्पष्ट हुन खोजेको थियो। एमसीसीकी उपाध्यक्ष फतिमा सुमारको काठमाण्डु भ्रमणको अघिल्लो दिन हिजो अबेर एमसीसीले आफ्नो धारणा दिएको हो। विभिन्न राजनैतिक दल, संसद, नागरिक समाज तथा सामाजिक सञ्जाल मार्फत अमेरिकी सहायता कार्यक्रमको विपक्षमा उठेका प्रश्नहरू समेटेर सरकारले 19 भदौमा एमसीसी मुख्यालयलाई 11 मूल र त्यसमा थप 16 सहायक प्रश्न पठाएको थियो। केही प्रावधानलाई संशोधन नगरी संसदबाट अनुमोदन गर्न नसकिने वक्तव्य सत्तारूढ दलका शीर्ष नेताबाट आइरहेको समयमा एमसीसीले त्यो सम्भव नरहेको स्पष्ट जवाफ दिएको छ। सरकारले सम्झौता हुने संशोधन सम्बन्धी 2 प्रश्न राखेको थियो। पहिलो प्रश्न नम्बर 6 प्रश्न मूल सम्झौताले संसदबाट अनुमोदन लिनुपर्ने तर त्यसपछि गरिने संशोधनलाई कुनै अनुमोदन आवश्यक नपर्ने विषय राखिएको थियो। सरकारले सोधेका प्रश्नमा एमसीसीले जवाफ दिएको छ। एमसीसीको जवाफ रहेको छ, एमसीसीको उद्देश्य आर्थिक वृद्धि मार्फत गरिबी न्यूनीकरण गर्नु हो। नेपालमा एमसीसीको लक्ष्य नेपाली नागरिकको जीवनस्तर तीव्र गतिमा सुधार गर्नु रहेको छ। एमसीसी नेपाल कम्प्याक्ट नेपाल सरकारले नै देशको आर्थिक वृद्धिका लागि महत्वपूर्ण ठहराई चयन गरेका विद्युत प्रसारण र सड़क मर्मत सम्भार परियोजनाहरू सम्पन्न गर्नका निम्ति नेपाललाई उपलब्ध गराएको अनुदान हो। नेपाल सरकारसँग सहमति गरेर एमसीसी नेपाल कम्प्याक्टमा समावेश गरिएका शर्त तथा मापदण्डहरू अन्य देशसँगका एमसीसी कम्प्याक्टमा समाविष्ट गर्न शर्त तथा मापदण्ड अनुरूप नै छन् र कम्प्याक्ट परियोजनाहरू 5 वर्षको समयसीमाभित्र नै उच्च प्राविधिक तथा वातावरणीय मापदण्ड बमोजिम सम्पन्न हुन र अनुदान कोषको दुरूपयोग नहोस् भन्ने सुनिश्चित गर्नका निम्ति आवश्यक छ। कम्प्याक्टका शर्तहरूको उल्लंघन हुने गरी अनुदान रकमको दुरूपयोग नभएमा यो रकम फिर्ता गर्नु पर्दैन, एमसीसीको जवाफ हो यो। यसै गरी एमसीसीले प्रथम तह एमसीसीलाई लागू हुने अमेरिकी कानून मिलेनियम च्यालेन्ज ऐन 2003 कुनै पनि सैन्य प्रयोजनका निम्ति अनुदान कोषको प्रयोग गर्नबाट एमसीसीलाई निषेध गरेको छ। यस कानूनी बन्देजका बारेमा कम्प्याक्ट स्पष्ट छ, तसर्थ यस कम्प्याक्टका लागि योग्य ठहर्याई साझेदार चयन गर्ने एमसीसीको प्रक्रिया संवैधानिक रूपमा निर्धारित मापदण्डहरूमा आधारित रहेको छ, जसमा सैन्य पक्ष समावेश हुँदैन। एमसीसीको संचालक समितिबाट कुनै पनि देश छनौटका लागि योग्य हुन एक विश्व बैंकद्वारा न्यून आय वा न्यून मध्यम आय भएको देशको रूपमा वर्गीकृत भएको हुनुपर्छ। त्यसै गरी न्यायसंगत लोकतान्त्रिक शासन, जनतामा लगानी र आर्थिक स्वतन्त्रतामा आधारित एमसीसीको वार्षिक सूचाङ्कको स्कोर बोर्डमा उत्तीर्ण हुनुपर्दछ। यसरी आधारहरू एमसीसीले प्रत्येक वर्ष सार्वजनिक रूपमा उपलब्ध हुने गरी प्रकाशित गर्ने प्रतिवेदनहरूमा उल्लेखित हुन्छन् र सबै देशहरूका लागि समान रूपमा लागू हुन्छन्। सम्भावित देश सम्बन्धी प्रतिवेदन र छनौट मापदण्ड तथा विधि प्रतिवेदन एमसीसीको वार्षिक सूचाङ्कको स्कोर बोर्डमा नेपालको लगातार उच्च नतिजा प्रदर्शन र लोकतान्त्रिक शासनप्रतिको निरन्तर प्रतिबद्धतालाई कदर गर्दै एमसीसीसँग कम्प्याक्ट कार्यक्रम विकास गर्न योग्य देशका रूपमा डिसेम्बर 2014 नेपाललाई छनौट गरिएको हो। यो एमसीसीको जवाफ रहेको थियो। त्यसै गरी एमसीसीले वास्तविक तथा परिस्थिति प्रतिविम्बित गर्न समय समयमा आवश्यक पर्न सक्ने उल्लेख गरेको छ। त्यस्ता परिमार्जन संशोधन नभएको भन्दै पत्रमा लेखिएको छ। दफा 6(2)(ग)ले किटानी 7 त्यस्ता कुनै परिमार्जन संशोधन होइनन् र तिनको संसदीय अनुमोदन आवश्यक नहुने भन्ने व्यवस्था गरेको छ। संशोधनहरू ती परिवर्तन हुन् जसले यस कम्प्याक्ट सम्झौताका मुख्य अंशमा प्रभाव पार्दछ वा रकम विनियोजन कार्यान्वयन ढाँचा अनुगमन तथा मूल्याङ्कन ढाँचा अथवा कर मिनाहाका प्रावधानहरूमा हेरफेर गर्दछ। हस्ताक्षर सम्पन्न भइसकेको एमसीसी नेपाल कम्प्याक्टलाई अहिले संशोधन गर्न सकिँदैन। यसै गरी सम्झौतामा मूल सम्झौताका शर्तहरू परिमार्जन हुने व्यवस्था छैन, मूलत सम्झौता संशोधन गर्न नसकिने भन्ने भनाई अमेरिकी अधिकारीहरूका भनाई सार्वजनिक भइसकेका छन्। एमसीसीको जवाफबारे यहाँलाई जानकारी दिँदैथ्यौं। यसै गरी नयाँ पत्रिका अगाडि लेख्छ, सत्ता गठबन्धनमा कांग्रेस बाहेकका चार दल संशोधन गरेर मात्रै पारित गर्ने पक्षमा रहेका छन्। संसदीय दलको बैठकमा ओलीले भन्नुभयो, सबैले अध्ययन गरौं, नाफा घाटा हेरेर निर्णय गरौंला। त्यसै गरी यथास्थितिमा एमसीसी पास गर्न सकिँदैन, माओवादी अध्यक्ष प्रचण्डको भनाई हो यो। यसै गरी हामी एमसीसी पारित गर्न चाहन्छौ, प्रकाश शरण महत कांग्रेस महामन्त्रीको भनाई रहेको छ। एमसीसी बारे अध्ययन गर्न तत्कालीन नेकपाले बनाएको कार्यदलको निष्कर्ष र सुझाव यस्तो रहेको छ। तत्कालीन नेकपाले गठन गरेको झलनाथ खनाल नेतृत्वको कार्यदलको निष्कर्ष थियो, सन् 2002 नै एमसीसी तथा त्यस अन्तर्गत सञ्चालन हुने मिलेनियम च्यालेन्ज कम्प्याक्ट र मिलेनियम च्यालेन्ज अकाउन्ट अमेरिकी राष्ट्रिय सुरक्षा र रक्षा नीति अन्तर्गत अगाडि बढ़ाइएको देखिन्छ। विभिन्न समयमा अमेरिकी रक्षा मन्त्रालयद्वारा प्रकाशित सुरक्षा र रक्षा रणनीति सम्बन्धी प्रतिवेदनहरूमा उक्त कुरा उल्लेख गरिएको छ। कार्यदलको सुझाव थियो, नेपाल सरकार र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन बीच भएको अनुदान सहायता सम्झौता तथा त्यस अन्तर्गत गरिएका कार्यक्रम कार्यान्वयन सम्झौता लगायतका सम्झौतामा संशोधन सुधार र परिमार्जन गर्नु आवश्यक छ। यसो गरेर मात्र सम्झौतालाई संसदबाट अनुमोदन गर्ने वा अगाडि बढ़ाउने कार्य गरिनुपर्छ। त्यसै गरी नयाँ पत्रिका अगाडि लेख्छ, एमसीसी उपाध्यक्ष आज काठमाडौँ आउँदै एमसीसीको कम्प्याक्ट अपरेशन हेर्ने उपाध्यक्ष फतेमा जेड सुमार र युरोप एसिया प्रशान्त तथा ल्याटिन अमेरिका हेर्ने डेपुटी उपाध्यक्ष जोनाथन ब्रुक्स चार दिने भ्रमणमा आज काठमाडौँ आउँदै हुनुहुन्छ। एमसीसी झनजटिल शीर्षक दिँदै नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ।
सदनमा एमालेको नाराबाजी, दल सम्बन्धी अध्यादेश प्रस्तुत, प्रतिनिधि सभा बैठक 25 गतेसम्म स्थगित शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। प्रमुख प्रतिपक्षी एमाले सभामुख विरूद्ध नाराबाजी गरेका कारण बुधबार शुरू भएको प्रतिनिधि सभाको बैठक चल्न सकेन। अपरान्ह 4 बजे बोलाइएको बैठक शुरू भएपछि एमाले सांसदले सभामुख विरूद्ध नाराबाजी गर्दै चल्न नदिएका हुन्। सभामुख अग्निप्रसाद सापकोटाले सहमति खोज्न प्रयास गरे पनि एमाले सांसदले अवरोध खड़ा गरिरहेकाले 25 गतेसम्म बैठक स्थगित भएको घोषणा गरे। एमाले सांसदको नाराबाजी र हो हल्ला बीच पनि बैठकमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँडले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रस्तुत गरे। एउटा अध्यादेश मात्रै पेश गर्ने र अन्य अध्यादेश स्वीकृत गर्ने कार्यसूची रहेको थियो। हो हल्ला बीच राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गर्ने काम मात्रै भयो। सभामुखले कार्यसूचीमा रहेका अन्य सबै विषय हटाएर तेस्रो पटक बसेको बैठक स्थगित गरेका हुन्। सभामुख सापकोटा विरूद्ध एमाले सांसदले नाराबाजी गर्ने निर्णय एमाले संसदीय दलको बैठकले गरेको थियो। त्यसका लागि सत्ता पक्षका सांसद पनि सचेत भएर बसेका थिए। एमालेका सांसदले पार्टीले कार्यवाही गरेका माधव कुमार नेपाल सहित 14 सांसदलाई पदमुक्त गर्न संसद सचिवालयमा पठाएको पत्र कार्यान्वयन नगरेको भन्दै सभामुख विरूद्ध नाराबाजी गरेका हुन्। तटस्थ हुनुपर्नेमा कुर्सीमा बसेर एमाले फुटाउन सहयोग पुग्ने गरी काम गरेको र पार्टीको मतियार भएको भन्दै एमाले सांसदले सभामुख अघिको सामान्य गएर नाराबाजी गरेका थिए। त्यसपछि सभामुखले प्रतिनिधि सभा नियमावलीको नियम 21 खण्ड ख र घ तर्फ ध्यान आकर्षण गराएका थिए। नियमावलीको खण्ड खमा सभामुखले पद अनुकूल आचरण गरेका छैनन् भन्ने प्रस्तावको छलफलका क्रममा बाहेक उनको आलोचना गर्न नहुने व्यवस्था छ। त्यस्तै खण्ड ख घमा अदालतमा विचाराधीन मुद्दामा बहस गर्न नहुने भन्दै बन्देज लगाइएको छ। एमाले पदमुक्त गर्न भनेका 14 सांसदको विषयमा परेको मुद्दा अदालतमा विचाराधीन रहेको छ। सदनमा एमालेको नाराबाजी, दल सम्बन्धी अध्यादेश प्रस्तुत, प्रतिनिधि सभा बैठक 25 गतेसम्म स्थगित शीर्षकमा नागरिक दैनिकमा आज खबर छापिएको छ।
सरकार निजी लगानी प्रोत्साहन गर्न तयार शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। कोविड 19 महामारीका कारण बाह्य लगानी प्रभावित हुँदा नेपालले भने स्वदेशी निजी लगानीलाई समेत उत्तिकै प्रोत्साहित गर्ने भएको छ। यसका लागि आवश्यक सम्पूर्ण कानूनी प्रबन्ध गर्न सरकार तयार रहने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रतिबद्धता रहेको छ। लगानी बोर्डको 10 वार्षिक उत्सवको अवसरमा हिजो आयोजित कार्यक्रममा उहाँले कोरोना महामारीको परिस्थितिमा लगानी आकर्षित गर्ने काम सजिलो नभए पनि सरकार आशावादी रहेको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, यस्तो परिस्थितिमा लगानी भित्राउन आवश्यक सबै तरिका सरकारले प्रयोग गर्नेछ। सबै देश अहिले लगानी खोजिरहेको अवस्थामा कानूनी प्रबन्ध गरेरै भए पनि सरकारले निजी लगानी प्रोत्साहन गर्नेछ। सन् 2030 उच्च मध्यम आय भएका मुलुकका रूपमा स्तरोन्नति गर्दै दिगो विकासका लक्ष्य हासिलमा सहयोग पुर्याउने लक्ष्य हासिल गर्न नेपाललाई पर्याप्त लगानी आवश्यक भएकाले लगानी भित्र्याउन सरकारले सहजीकरण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता रहेको थियो। यसै गरी गोर्खापत्र अगाडि लेख्छ, 10 अर्ब डलर लगानी गर्ने लक्ष्य उपशीर्षक दिँदै लगानी बोर्डले अबको 5 वर्षमा 10 अर्ब डलर बराबरको विदेशी लगानी स्वीकृत गर्ने लक्ष्य अगाडि सारेको छ। 10 वार्षिकोत्सवका अवसरमा रणनीतिक योजना सार्वजनिक गर्दै बोर्डले उक्त लक्ष्य सार्वजनिक गरेको हो। त्यस्तै उक्त अवधिमा 6 अर्ब डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने, 1,00,000 रोजगारी सिर्जनामा सहयोग पुर्याउने लक्ष्य पनि तय गरेको छ। बोर्डलाई सार्वजनिक नीति साझेदारीको उत्कृष्टताको केन्द्रको रूपमा विकास गर्ने योजनालाई पनि रणनीतिक योजनामा समेटिएको छ। यसबाहेक परियोजना विकास तथा व्यवस्थापन, लगानी प्रवर्धन, संस्थागत विकास तथा समन्वय र साझेदारी मार्फत आर्थिक समृद्धिका लागि नेपाललाई आकर्षक लगानी गन्तव्य बनाउने बोर्डको लक्ष्य रहेको छ। सरकार निजी लगानी प्रोत्साहन गर्न तयार शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ।
एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका माधव कुमार नेपाललाई संघीय संसदको तुलनामा प्रदेशमा बढ़ी सांसदले साथ दिएका छन्। संघीय संसदमा 20% पनि पुर्याउन नसकेका पूर्व प्रधानमन्त्री नेपालले प्रदेशमा भने 23% सांसदको साथ पुर्याएका छन्। सुदूरपश्चिम प्रदेशमा त उनी नेतृत्वको एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल बनेको छ। प्रदेश नम्बर 2 एमालेबाट संघीय समाजवादी पार्टी ठूलो दल बनेको छ। एमाले 7 प्रदेशमा गरेर 232 प्रदेशसभा सदस्यमा जीत हासिल गरेको थियो, जसमध्ये 54 एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा आएका छन्। एमाले सचिव एवं पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङको प्रदेश गण्डकीमा नेकपा यसलाई कसैले पनि साथ दिएनन्। सो प्रदेशमा एमालेका 27 सांसद रहेकोमा सबैजना एमालेमै बसेका छन्। एमालेका प्रभावशाली नेता एवं पूर्व मुख्यमन्त्री शंकर पोखरेलको लुम्बिनी प्रदेशबाट नेपाललाई 1 मात्र प्रदेश सांसदले साथ दिएका छन्। लुम्बिनी प्रदेशमा एमालेका 37 सांसद रहेको 1 नेताले मात्रै परित्याग गरेका हुन्। एमालेबाट प्रदेश 1 51 सांसद रहेकोमा 10 साथ एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई रहेको छ। सो प्रदेशमा एमालेको एकल बहुमतको सरकार रहेकोमा 10 साथ टुटेपछि मुख्यमन्त्री भीम आचार्य स्पष्ट रूपमा अल्पमतमा परेका छन्। प्रदेश 2 21 सांसद रहेकोमा 13 एकीकृत समाजवादी पार्टी रोजेका छन्। यहाँ एमालेलाई 8 मात्र साथ दिएका छन्। एमाले र जनता समाजवादी पार्टीको विभाजनपछि यो प्रदेशमा एमाले दोस्रो दलबाट 5 नम्बरमा पुगेको छ। त्यस्तै बागमती प्रदेशमा एमालेका 56 सांसद रहेकोमा अब एमालेसँग 43 मात्र सांसद बाँकी रहेका छन्। 13 एकीकृत समाजवादी पार्टी रोज्दा एकल बहुमतको एमाले सरकार अल्पमतमा परेको छ। प्रदेशमा एकीकृत समाजवादी नेपाललाई 23.5% सांसदको साथ शीर्षकमा आज राजधानीले अग्रपृष्ठमा खबर लेखेको छ।
कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन।
सुरेश, के छ खबर? कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग छोटकरीमा। सुरक्षित मातृत्वमा वर्षेनी 2.5 अर्ब बजेट तर मातृ शिशु मृत्युदर दोब्बरले बढ्दै शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर छापेको छ। कोविड महामारीले निम्त्याएको असामान्य जीवनशैलीका कारण स्वास्थ्य क्षेत्र निकै प्रभावित बनेको छ। संक्रमण नियन्त्रणका लागि पूर्वाधार र जनशक्ति पनि कोविड केन्द्रित हुँदा अन्य स्वास्थ्य सेवा छायामा परेका छन्। यसको प्रत्यक्ष असर मातृ तथा शिशुको स्वास्थ्यमा परेको छ। नेपालमा कोविड संक्रमण शुरू भएपछि अघिल्ला वर्षहरूको तुलनामा मातृ शिशु मृत्युदर दोब्बरले वृद्धि भएको छ। नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने पहिलो व्यक्ति पनि सुत्केरी नै थिइन्। शिशुलाई जन्म दिएपछि भएको कोविड संक्रमणका कारण त्रिवी शिक्षण अस्पतालमा उनको जेठ 3/2077 मृत्यु भएको थियो। सिन्धुपाल्चोक 12 वर्षीय उनले शिशुलाई जन्म दिएको 9 दिन पछि कोरोना संक्रमणका कारण ज्यान गुमाउनु परेको थियो। लकडाउनपछि नेपालमा 374 सुत्केरी आमाले ज्यान गुमाइसकेका छन्। 3,887 नवजात शिशुको मृत्यु भइसकेको छ। सुरक्षित मातृत्वमा वर्षेनी 2.5 अर्ब बजेट तर मातृ शिशु मृत्युदर दोब्बरले बढ्दै शीर्षकमा नयाँ पत्रिकाले भित्री पृष्ठमा खबर छापेको छ।
लगानी बोर्डको रणनीति र व्यापारिक योजना सार्वजनिक शीर्षकमा कारोबार दैनिकले अग्रपृष्ठमा मुख्य खबर लेखेको छ। लगानी बोर्डले 5 वर्ष रणनीतिक योजनाका लागि 2.5 अर्ब रूपियाँ आवश्यक परेको उल्लेख गर्दै यसबाट 13 खर्ब लगानी भित्र्याउन सक्ने लक्ष्य सार्वजनिक गरेको छ। प्रधानमन्त्री एवं बोर्ड अध्यक्ष शेरबहादुर देउवाले बोर्डको 10औं वार्षिक उत्सवको अवसरमा बुधबार सार्वजनिक गरेको सन् 2025-26 रणनीतिक र व्यापारिक योजनामा यो लक्ष्य उल्लेख गरेको छ। लगानी बोर्डको रणनीतिक र व्यापारिक सार्वजनिक शीर्षकमा कारोबारले समाचार छापेको छ।
यता चोभार बन्दरगाह सञ्चालन तयारी शीर्षकमा अन्नपूर्णले भित्री अर्थतन्त्र पृष्ठमा खबर छापेको छ। काठमाडौँको चोभारमा निर्माण सम्पन्न भएको अत्याधिक सुक्खा बन्दरगाह ड्राइपोर्ट छिट्टै सञ्चालन हुने भएको छ। कोरोना संक्रमण र लकडाउनको असहज परिस्थितिमा पनि बन्दरगाहको निर्माण अघि बढ़ेको थियो। इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल आन्तरिक सजावट र व्यवस्थापनको काम सकिएपछि छिट्टै सञ्चालनमा आउने बताउनुहुन्छ। चोभार बन्दरगाह सञ्चालन तयारी शीर्षकमा अन्नपूर्णको अर्थतन्त्र पृष्ठमा खबर रहेको छ।
नयाँ पत्रिका दैनिकले अफगानिस्तानबाट 895 नेपाली फर्किए 34 जनाको उद्धार पर्खाईमा शीर्षक दिएर अग्रपृष्ठमा खबर लेखेको छ। अफगानिस्तानबाट उद्धार भएर विभिन्न मुलुकका परागमनमा रहेका 32 नेपाली बुधबार स्वदेश फर्केका छन्। यी सँगै अहिलेसम्म अफगानिस्तानबाट 895 नेपाली स्वदेश फर्केका छन्। काबुल छाडेका 1,000 मध्ये 100 अझै बाटोमै रहेको र 34 जना भने उद्धारको पर्खाईमा काबुलमै रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा नै विद्यार्थी भिसामा बसेर लागू औषध कारोबार र यौन धन्दा शीर्षकमा खबर लेखेको छ। विद्यार्थी भिसामा 2 वर्षदेखि नेपाल बस्दै आएकी तान्जानियाकी 26 वर्षीय गड्युङ लियोनार्ड किमो रो पक्राउपछि लागू औषध नियन्त्रण ब्यूरोको अनुसन्धान अधिकृत ढुक्क थिए। लागू औषध कारोबारको नेपालको यो सञ्जाल हात पार्न सफल भयो किनभने उनी लागू औषध कारोबार नेपालमा एन्टी सर्भिसेजको भूमिकामा रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो तर उनीमाथिको विस्तृत अनुसन्धानले परिणाम थप गम्भीर देखायो। नयाँ पत्रिका दैनिकले आज अग्रपृष्ठमा खबर लेखेको छ।
स्मार्ट सिटीको 1 अर्ब खै शीर्षक दिँदै अन्नपूर्णले भित्री पृष्ठमा खबर छापेको छ। यता अन्नपूर्णले अर्थतन्त्र पृष्ठमा तरकारी किनि नसक्नु शीर्षक दिँदै खबर छापेको छ भने गोर्खापत्रले शुभकामना व्यक्त, यो हो तीजको अवसरमा हरितालिका तीजको अवसरमा राष्ट्रका विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश प्रकट गर्नुभएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले तीज पर्वले चेली, माइती, साथी, संगी, परिवार एवं आफन्तजन बीचको सम्बन्धलाई प्रगाढ बनाउने बताउनु भएको छ। राष्ट्रपति भण्डारीले हरितालिका तीज 2078 अवसरमा शुभकामना सन्देश दिनुहुँदै समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सूत्रमा आबद्ध गर्न तीज पर्वले मदत पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ। यसै गरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि देश विदेशमा भएका सबै नेपाली दिदी बहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ भने यसै गरी प्रधानमन्त्री शेरबहादुर देउवाले महामारीको यस अवस्थामा स्वास्थ्य मापदण्ड पालना गर्दै तीज मनाउन आग्रह गर्नुभएको छ। शुभकामना व्यक्त शीर्षक दिँदै गोर्खापत्रले समाचार बनाएको छ।
सात खेलाड़ीको अग्रता शीर्षकमा आज नागरिक दैनिकले खेल पृष्ठमा खबर लेखेको छ। राजेश हरि, जोशी, स्मृति, फिडे रेटिङ बुद्धिचाल प्रतियोगितामा तेस्रो चरणका खेल सकिँदा सात खेलाड़ीले अग्रता बनाएका छन्। कुमारी पार्टी स्थित अग्नि पार्टी प्यालेसमा भएको प्रतियोगिताको तेस्रो चरण सकिँदा संयुक्त रूपमा सात खेलाड़ीले समान तीन अंक सहित अग्रता बनाएका हुन्। एसियन एमेच्योर च्याम्पियन हेटौडाका कृष्ण थापा, फिडे मास्टर रूपेश जयसवाल, क्षितिज भण्डारी, नेपालका पूर्व च्याम्पियन नवीन तन्दुकार, काठमाण्डुका प्रेम कृष्ण महर्जन, ललितपुरका सजिन महर्जन र भक्तपुरका निकेन कुसाथा र दमकका राजन सुवेदीले समान तीन अंक जोड्दै संयुक्त अग्रता बनाएका हुन्। सात खेलाड़ीको अग्रता शीर्षकमा नागरिकले खेल पृष्ठमा आज खबर छापेको छ।
यो सँगै आजका लागि कार्यक्रम अखबारको निर्धारित समय सकियो। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।